نحمدہو و نصلی علی رسول الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی ربی یسر ولا تعسر و تمم بالخیر. اپنے آپ کو نکھارنے اور سنوارنے کی کوششوں میں آج ہم اگلی کوشش میں ہیں, اور آج ہم دیکھیں گے کہ جب ایک انسان کسی کام کو کرنے کی ٹھان لیتا ہے تو اللہ تعالیٰ اس کے لیے کیسے راستہ بناتا ہے. جب تک ہمارے دل میں کسی کام کے کرنے کی پوری لگن نہیں ہوگی, ہمارے حالات پوری طرح سازگار نہیں ہوں گے. بس اب ہم غلط سمجھتے ہیں, ہم کہتے ہیں بہت کچھ چاہ رہے ہوتے ہیں, ہم اتنا ہی چاہ رہے ہوتے ہیں جتنا اللہ ہم سے کروا لیتا ہے. تو آج کا ہمارا ٹاپک ہے منزل کی تلاش. کامیاب لوگوں کو ایسے کیا سرحاب کے پر لگے ہیں جو ناکامی کی بھیڑ میں بھٹکتے گم ہوتے کبھی نہ ابھرتے لوگوں میں نہیں؟ یہ سوال ہے پہلا آج کی اس نشست کا. خود سے پوچھئے, لکھئے اپنے نوٹس میں کہ کامیاب لوگوں کے اندر کیا کوئی خاص کوئی خوبی ہوتی ہے. کوئی اللہ تعالیٰ نے دو دل بنا دیے ان کے؟ کیا اللہ تعالیٰ نے ان کے جسم کے اندر کوئی چار دماغ ڈال دیے؟ وہ کیوں کامیاب ہوتے ہیں؟ اور اس کے برعکس جو ناکام ہیں, جو بھٹکتے ہیں, کیا اللہ نے ان کو آدھی سمجھ دی ہے, آدھی سوچ دی ہے؟ کیوں کچھ لوگ ناکامی کی گرد میں غائب ہو جاتے ہیں؟ کیوں کچھ لوگ ناکامی کی گرد میں غائب ہو جاتے ہیں؟ کیوں کچھ لوگوں کو محرومی کی اندھیاری میں کچھ بھی سجھائی نہیں دے پاتا؟ یعنی کچھ لوگ کیا دنیا میں صرف محروم رہنے کے لیے آئے ہیں؟ بڑی عجیب بات ہے. جبکہ ان کے پاس ہی انہی کی طرح کے گوشت پوست کے لوگ اپنے گرد کامیابی کے اجالے پیدا کر لیتے ہیں. یعنی جب کامیاب لوگوں کو آپ دیکھتے ہیں تو ان کے اندر وہی کچھ ہوتا ہے جسمانی طور پہ جو کہ ناکام لوگوں کے پاس ہوتا ہے. کیوں ایک ہی قسم کے حالات میں, اب یہ دوسرا سوال ہے, کیوں ایک ہی قسم کے حالات میں کچھ لوگ عبرت کی داستان بن جاتے ہیں جبکہ دوسرے انہی حالات کے دھارے پر کامیابی کا رقص کرتے ہیں؟ یعنی حالات ایک ہی ہیں, سیم سرکمسٹانسز, سیم ریسورسز, جو بھی کسی ایک کے ہیں دوسرے کے بھی ویسے ہیں. آپ اس کو یوں سوچئے کہ سب شادی شدہ خواتین ہیں, کچھ سے اللہ بہت کچھ لے لیتا ہے اور کچھ عبرت کے نمونے بنے پھرتے ہیں, اور کچھ حالات کے دھارے پہ جا کر کامیاب ہو جاتے ہیں, کچھ نہیں ہوتے, وجہ کیا ہے؟ پھر تیسرا سوال, کیوں کچھ لوگ پریشانیوں, حالات کی ستم ظریفیوں اور مصیبتوں کی طغیانیوں میں ڈوب جاتے ہیں لیکن انہی لہروں کے تلاطم کے سامنے کچھ نے اپنی ناؤ پار لگا رکھی ہوتی ہے؟ یعنی کچھ لوگ پریشانیوں کا, حالات کی ستم ظریفیوں کا اور مصیبتوں کی طغیانیوں کے شکوا کرتے رہتے ہیں اور ڈوبے رہتے ہیں, لیکن انہیں لہروں کے تلاطم کے سامنے کچھ نے, یعنی وہی حالات, وہی پریشانیاں, وہی مصیبتیں, دکھ سب دوسرے کے پاس بھی ہوتے ہیں لیکن ان کی کشتی پار لگ جاتی ہے. فرق کہاں ہے؟ اب یہ بگ کوسچن مارک, فرق کہاں ہے؟ بہت سے لوگ اس فرق کو باہر دیکھتے ہیں, باہر کے حالات, باہر کے ماحول, کسی نے باہر سے مدد کر دی, میاں نے ساتھ دے دیا, بچے کمپرومائزنگ ہو گئے, ساس نے اپنے آپ کو واقعی ساس ہونے کا حق ادا کرنے کے قابل کر دیا. لیکن یاد رکھیے, میری بات مان لیجئے کہ آپ کی زندگی میں فرق تب آئے گا جب آپ اس فرق کو باہر کی بجائے اندر تلاش کرنا شروع کریں گے. یہ اندر کس کے اندر ہے؟ یہ میرے اس 5 سے 6 فٹ وجود کے, جسم کے, اس بت کے اندر ہے. جی, فرق باہر نہیں, اندر ہے. باہر کی دنیا کی ناانصافیوں کا رونا روتے روتے, جہاں انسانوں کی ایک بڑی تعداد صدیوں سے ناکامی کے بوجھ تلے دبتی چلی گئی ہے, وہاں ایسے لوگوں کی تعداد بھی کم نہیں جنہوں نے باہر کی زیادتیوں پر توجہ دینے کی بجائے اندر کی بہتری کی راہ چنی. جی بالکل, ये मत देखिए कि इर्द गिर्द कितना हब्स है, कितनी मुश्किलात हैं, कितनी तकलीफ़ें और रुकावटें हैं। ये देखिए क्या आप इन मुश्किलात से नबर्द आजमा होने यानी उनको सॉर्ट आउट करने में और इन मसाइल से ऊपर उठकर सोचने के लिए, कुछ कर गुज़रने के लिए किस कदर तैयार हैं। किसी ने क्या खूब कहा है, क्या कहा है, खुदा से सिर्फ ये दुआ ही मत कीजिए, खुदा से सिर्फ यही दुआ मत कीजिए कि मुश्किलात कम हो जाएं, ये दुआ भी कीजिए कि आपकी हिम्मत बढ़ जाए। दोहरा देती हूँ, सिर्फ ये दुआ मत करें कि मुश्किलात कम हो जाएं, ये भी दुआ कीजिए कि हिम्मत बढ़ जाए, क्योंकि जब हिम्मत बढ़ेगी तो ऑटोमेटिकली वही मुश्किल आपको हल्की लगेगी। बीमारियों का रोना रोते रहेंगे, मजबूरियों का रोना रोते रहेंगे, दुखों का और लोगों की नाइंसाफियों का रोएंगे, नहीं, आप कहिए अल्लाह मुझे हिम्मत दे, तो फिर आइंदा दुआओं में अल्लाह ताला से मसाइल की कमी की दुआ करेंगे या अज़म में इजाफे की। कितने लोग हैं जो मसाइब की कमी की दुआ या मसाइल की कमी की सिर्फ दुआ करेंगे, और कितने हैं जो अपने अज़म में इजाफे की दुआ करेंगे। ये दुआ करेंगे तो हालात बदलेंगे, वरना कुछ भी नहीं होगा। ये मसाइल कम होंगे तो दूसरे चल पड़ेंगे। कभी आपने सोचा कि एक ही समंदर में, एक ही तरह के मौसम में, एक ही रफ्तार की हवा में मुख्तलिफ जहाज मुख्तलिफ सिमतों में कैसे महवे सफ़र रहते हैं? सोचे कभी आपने? आप कहते हमारे पास और बड़े काम है सोचने के, हम ये कैसे सोचें? देखिए ना, अगर हवा का रुख नॉर्वे से डेनमार्क की तरफ है तो डेनमार्क वाले जहाज़ ने तो जाना ही है, लेकिन हवा का रुख जर्मनी के जहाज़ के लिए अपोजिट है तो क्या जहाज़ रुक जाते हैं कि नहीं, सॉरी हवाएं जब तक मवाफक नहीं होंगी हम जर्मनी नहीं जाएंगे, और ना हवा ने इधर होना है तो फिर जर्मनी की तरफ के जहाज़ सारे शिप बंद कर दें। कभी सुना? मेरे से ज़्यादा तो आप लोग जानते हैं कि कितनी तरफ लोग जहाज़ों में और बहरी जहाज़ों में सफ़र करते हैं। बस यही सामने रखिए, मुख्तलिफ सिमतों में जहाज़ कैसे सफ़र करते रहते हैं। अगर बाहर सब कुछ यकसां है तो फिर सब जहाज़ एक ही सिमत में क्यों रवा दवा नहीं रहते? यानी सारे यहाँ से फिर डेनमार्क ही चले जाएं क्योंकि हवा उधर की मवाफिक है। हम ज़िंदगी में यही धोखा देते हैं ख़ुद को, फलां के हालात बड़े अच्छे हैं ना इसलिए वो काम करता है। नहीं, आप सोचिए आपके साथ अच्छे क्यों नहीं है? आप अपने हालात के मुताबिक रास्ता बदल लीजिए, कोई और मौका ढूंढ लें। तो क्या बाहर के हालात के अलावा और कोई शय है जो समंदर में सफ़र के शौकीन जहाज़ों की सिमत तय कर रही है? है ना? वो चीज़ क्या है? ज़िंदगी के एक ही समंदर में, एक ही तरह की हवाओं के थपेड़ों में मुख्तलिफ इंसानों की ज़िंदगी के जहाज़ मुख्तलिफ सिमतों में कैसे महवे सफ़र हैं? आप किसी इंसान को सोचिए जो आप ही के स्टेटस का हो। मिसाल है कि आप में जो अनमैरिड बच्ची हैं, वो अनमैरिड उन बच्चियों को सोच लें जिन्होंने नेकी का या दीन का कोई बड़ा काम किया। आप में जो शादीशुदा ख़वातीन हैं, अभी बच्चे नहीं हैं, वो किसी ऐसी सिस्टर्स को सोच लें कि जिनकी शादी तो हुई है लेकिन बच्चे नहीं हैं और उन्होंने क्या किया। इसी तरह आगे आप सोचते जाएं, बच्चों वाली औरतें, किसी बच्चों वाली औरत का सोच लें कि जिसने बच्चों के साथ भी सब कुछ किया। फिर बैठ के सोचें उससे कैसे ये काम हो गया, मुझसे क्यों नहीं होता। तो क्या बाहर के हालात के अलावा और कोई शय है जो समंदर में सफ़र के शौकीन जहाज़ों की सिमत तय कर रही है? वो चीज़ क्या है? और वो चीज़ क्या है कि ज़िंदगी के एक ही समंदर में, एक ही तरह की हवाओं के थपेड़ों में मुख्तलिफ इंसानों की ज़िंदगी के जहाज़ मुख्तलिफ सिमतों में कैसे महवे सफ़र हैं? बादबानों का रुख तय करने से, लिखिए ये अब आपको सोल्यूशन मिल रहे हैं। बादबानों का रुख, बादबान समझते हैं, वो जो जहाज़ों के ऊपर एक फ्लैग लगा होता है, कुछ पहाड़, हवाएं, हवाओं के रुख पे कश्तियां चलती हैं ना, तो उसके ऊपर एक फ्लिप सा लगा होता है, उसका रुख से बदलते हैं तो कश्ती का रुख बदल जाता है। हवा की सिमत और रफ्तार पे ना सही, बादबानों की सिमत सेट करने का इख्तियार तो जहाज रानों के पास हमेशा रहता है। इख्तियार की इस ताकत का दुरुस्त इस्तेमाल ही बहरी जहाज के सवारों की जिंदगी और मंजिल की बका का जामिन है। बात समझ रहे? आप हवा तो नहीं बदल सकते ना, हवा क्या है बाहर, बादबान क्या है आपके कश्ती के ऊपर लगा हुआ एक कपड़े का टुकड़ा या जमड़े का टुकड़ा या कुछ भी मुख्तलिफ तरह से हो सकता है। आप अपना बादबान ठीक कर लें, आप अपने हालात के मुताबिक देख लें कि दी बेस्ट मैं क्या कर सकती हूँ। अगर आप समझते हैं कि इससे ऊपर नहीं उठ सकती तो बस फिर समझ लीजिए कि मेरे नसीब में इतना ही था। अल्लाह ने भी तो जन्नत के 100 ही दर्जे बनाए हैं ना, ना मिले फिर जन्नतुल फिरदौस, ना मिले 100वां दर्जा, बस अल्लाह पहले से महरूम ना करे, फिर मुतमईन होके बैठ जाइए, लेकिन स्टेबल तो रहिए। लेकिन जो लोग स्टेबल नहीं होते, जिनकी हर दिन की मर्जी मिजाज हालात मवाफिक ना हो, इसको पाकिस्तान में क्या कहते हैं, कभी आपने सुना? कोई मर्द है बेचारा, आज इधर जॉब कर रहा है, कुछ दिन बाद उधर जॉब नहीं, बिजनेस शुरू किया, तो हमारे लोग क्या कहते हैं किसी को पता? फुलां के पाँव नहीं जमते। अपने बेटों का माएँ रोना रोती हैं, क्या करूं बच्चा, रिश्ते की बात कर लें, उधर भी होता है बात होते होते रुक जाती, जादू हुआ है। ये जॉब करता है, काम शुरू करता है, फिर थोड़ा करता है, फिर नफ़ा नहीं मिलता। पता चलता है वो 12 बजे सो के दुकान पे जाता है, उस वक्त तक बाकी दुकानदार सारे कस्टमर लूट चुके होते हैं। तो याद रखिए, किसी मर्द के कारोबार की ज़ुबान में जो जुमले बोले जाते हैं ना, वही ज़िंदगी के इस सफ़र में है कि पाँव क्यों नहीं जमते। और हमेशा आप उस नेकी पे मुतमईन होंगे जो आप सेट कर लेते हैं, फिर उसके बाद आप उस पे आगे से कोशिश करते जाएं। हालात एक जैसे नहीं रहते, आज आप में से कुछ लोगों के बच्चे छोटे हैं, कल बड़े होंगे। अगर आपके अंदर तड़प होगी ना तो अल्लाह आपको लगाता रहेगा, लेकिन जब हालात के दुख में आकर तड़प कम हो जाती है ना, तो बच्चे छोटों से बड़े भी हो जाएंगे, काम फिर भी नहीं होगा, क्योंकि आपने सोच लिया कि मुझे कुछ नहीं करना। फिर इसके बाद आप देखिए, एक मिसाल है, फ़र्ज़ कीजिए कि जहाज़ रान यानी जहाज़ चलाने वाला तुंदो तेज़ हवाओं के जवाब में शिकायतों के अंबार खड़े कर दें। इमेजिन करें ज़रा, बहुत टेढ़ी मेढ़ी लहरें चल रही हैं, जहाज़ उसमें था, अब बादबान को क्या चाहिए भला कि बादबान का रुख सेट करे और जहाज़ को डूबने से बचाए, वो वहाँ खड़े होकर शिकायतें करें। असल में ये मसला है ना इधर, इसलिए फिर सब मिलकर एहतजाज शुरू कर दें, सारे पैसेंजर्स को के खड़े हो जाओ, सारे एहतजाज करो। हाँ, मौसम, समंदर, लहरों और हवाओं को बुरा भला के आप इमेजिन करें, आप सबको ही बुरा कह रहे हैं, वो भी नहीं ठीक, वो भी नहीं ठीक, उनका भी कसूर, उनका भी कसूर हो गया, तो क्या मंजिल मिल जाएगी? मिलेगी नहीं मिलेगी जी? नहीं, शिकायतें करने वालों को नहीं, अपने बादबान वक्त पर सेट करने से, अपने हिस्से का काम करने से, अपनी जिम्मेदारी उठाने से आप हवाओं के रुख और रफ्तार का निशाना बने बगैर मंजिल की तरफ रवान दवा रह सकते हैं। शुरू में आपको कहानी सुनाई है ना दो चार लोगों की, क्यों अल्लाह उनसे और काम लेता है? क्योंकि अंदर तड़प है, हालात साजगार नहीं है, कर लिए जाएंगे, हो जाएंगे। इसी तरह बहुत सारे लोग हैं नहीं कर पाते काम, अल्लाह उनसे दूसरा काम ले लेता है। तड़प जिंदा रखिए, फिर अल्लाह आपसे काम लेगा। आप अपनी नेकियों की जो तड़प है ना, जो तड़प है, यहाँ भी आप में से किसी ने लिखा था कि अपनी तड़प को नेकियों में बदलना है। तो आज के मुझे पूरे सेशन का जो खुलासा दिख रहा है ना, इसका भी और जो आपने पहले किया है, वो तड़प है। अभी मैंने वो मुश्किल सवाल करना है आपसे, जाने नहीं दूंगी, उसके बगैर आप नहीं जा सकते। लेकिन यहाँ सोचिए कि मंजिल कैसे मिलेगी, शिकायतें करने वालों को नहीं, अपने बादबान वक्त पर सेट करने से, अपने हिस्से का काम करने से, अपनी जिम्मेदारियां उठाने से आप हवाओं के रुख और रफ्तार का निशाना बने बगैर मंजिल की तरफ रवान दवा रह सकते हैं। अल्लाह के करम और फजल के साथ साथ कौन सी चीज़ है जो हमारी ज़िंदगी की कामयाबी या नाकामी का तयन करती है? ये अगला क्वेश्चन है इस सेशन का। देखिए, एक तो अल्लाह का करम और फजल तो होता ही है, उसके बगैर तो हम हिल नहीं सकते, पत्ता नहीं गिर सकता, वो तो मान लिया। लेकिन उसके साथ और क्या चीज़ होती है जो हमें कामयाब करती है या नाकाम करती है? आप इसका जवाब खुद लिखें अपने नोट्स में। पहले आपका जवाब क्या है? आपकी जिंदगी के बादबान किस रुख पर हैं? खुद से पूछें, यानी जो मेरी मौजूदा रविश है, हम रविश को लिख लेते हैं। रविश को क्या कहते हैं इंग्लिश में या आसान उर्दू में? तर्ज़ अमल, मेरा एटीट्यूड, मेरी रूटीन। चलिए, हर एक को ले लीजिए अपने ऊपर, जो आप लिखना चाहें अपनी याददाश्त के लिए आसान लफ्ज लिख लीजिए। आपकी ज़िंदगी के बादबान किस रुख पर हैं? फिर अगला, क्या ये रुख आपको वहाँ ले जाएगा जहाँ जाने की आप ख्वाहिश रखते हैं? इस पर आप 3 सेकंड सोचें। सब क्या मेरी ज़िंदगी का जो रुख है मुझे वहाँ ले जाएगा जहाँ मैं जाने की ख्वाहिश रखती हूँ? तो लिख लीजिए। अगर आपके जहन में मंजिल का ख्वाब कुछ और हो और बादबान की सिमत कुछ और ही कह रही हो, तो सिवाय मायूसियों के आपके हाथ क्या लगेगा? बात समझ आई है? ख्वाहिश हो माउंट एवरेस्ट पे चढ़ने की, सोचे, और आप जा रहे हो समंदर की तहों में मोती निकालने के लिए, कहीं भी नहीं पहुंचेंगे। तो इंसान की ख्वाहिश और उसके बादबान में यकसुई होनी चाहिए, इसी को फोकस्ड होना कहते हैं। मैं आपको इसकी छोटी सी मिसाल देना चाहती हूँ। आप में से खुद बहुत सारे लोग कहते हैं कि जब हम कुरान कोर्स नहीं करते थे तो हम बाज़ारों में जाते थे, शॉपिंग करते थे ना, कभी सेल्स में, कभी कुछ ना कुछ कुछ करते थे। कुरान ने आपको रुख दिया कि ना दिया? सच बताइए, अब कितने लोगों को इस बात का दुख है, सदमा है, गम लगा हुआ है कि हाय मैं सेल की चीज़ें नहीं अब लाती। ऐसे लगता है ना कि जैसे एक मच्छर और एक मक्खी का पर, इससे भी हल्का। और ये मुझे बताइए कि जब से आपने बाज़ारों में जाना कम किया, सेलें छोड़ दी, क्या आप भूखे नंगे हैं? नहीं पहनते, नहीं खाते, नहीं अफोर्ड करते कपड़े, गर्मी के सर्दी के कपड़े नहीं मिलते आपको? अल्लाह की कसम नहीं खाना चाहती, जो जाते हैं ना उनके पास वो नहीं होता जो घर बैठों को मिलता। क्या आप कहते हैं बस बस, वो जैसे जहन्नुम कहेगी ना कि बस कत्तुन कत्तुन, भर गई भर गई। इस तरह आप इस दुनिया से जान छुड़ाते हैं, कत्तुन अल्लाह भर गई और नहीं और नहीं। लेकिन दुनिया आपके ऊपर यूं बारिश की तरह पड़ती है कि आप दिल नहीं तोड़ सकते किसी का या अपना। जी आप कुछ कहना चाह रहे हैं? इधर नेकियों की सेल नजर आए तो उधर की सेल को क्या करना है? और क्या सेल खाक? कभी सेल से आप 10 करोन के बिल के पर्ची के साथ बाहर आए? नहीं, 10 वाली 10 ले लेंगे तो 100 के बिल बनेगा। ज्यादा ले आते हैं, हम तो नहीं कम लेते बल्कि और बिल लाते हैं और ज़्यादा उसको लेकर चलते हैं। हमारी एक स्टूडेंट थी तो उनका डॉलर स्टोर था, अमेरिका में थी, तो मैं उनसे पूछती थी कि डॉलर सिर्फ 1 डॉलर 2 डॉलर, तो आपके पास जो लोग आते हैं वो फिर सिर्फ हाथ में डॉलर पकड़ के आती होंगी? तो कहती थी उस्ताजा कभी भी नहीं, हमेशा हमें दूसरी दुकानों से डॉलर के नोट लेके आने पड़, डॉलर का वहाँ वो कॉइन्स होते हैं ना, 4 कॉइन्स के बाद 1 डॉलर बनता है, डॉलर का बिल है। यानी वो कहती थी हमें कॉइन खुद बैंक से या लाने पड़ते हैं, क्योंकि हमेशा जिसका बिल बनता है वो 100s और 20s और 50s में बनता है, और जो भी हमें देता है वो 20-25 देता है नोट, और वो कभी भी नहीं। मैंने कहा कभी किसी ने बस 1 डॉलर की भी चीज़ ली? कहती अक्सर लोग आते 1 डॉलर की लेने, कोई ज़रूरी चीज़, फटाफट गाड़ी में गैस डाल दिया तो साथ चिप्स का पैकेट पकड़ लेंगे, एक कम ही बिकता है। तो याद रखिए कि ज़िंदगी में इंसान छोटी छोटी चीज़ों को जब जमा करता है ना, तो फिर वो बड़ी बड़ी ज़िंदगी, बड़ी बड़ी चीज़ें बन जाती हैं। फिर मैं इस जुमले को बोलूँगी ताकि मेरे और आपके शऊर पे पड़े। अगर आपके जहन में मंजिल का ख्वाब कुछ और हो और बादबान की सिमत कुछ और कह रही हो, तो सिवाय मायूसियों के आपके हाथ क्या लगेगा? इसी का नाम फिर आगे जाके डिप्रेशन बन जाता है। शायद इसीलिए हम में से अक्सर लोग जहां पहुंच चुके हैं वहां खुद को पाकर बड़े ही नाखुश हैं। पूछें, क्या बात है भाई, खुश नहीं लग रहे? बोलेंगे, जिंदगी कहां ले आई हमको, ہمارا جواب ہوگا، جناب آپ زندگی کو کہاں لے آئے؟ ذرا اپنے بادبان کو دیکھیے، ان کے مطابق تو آپ کو یقیناً یہی ہونا چاہیے تھا۔ بات سمجھ آ رہی ہے؟ اب ڈسکور کرتے ہیں کہ ہمارے بادبان ہیں کون سے۔ یہ بادبان ہے کیا؟ نمبر ایک، آپ کی سوچ، پھر زندگی کو دیکھنے والی آپ کی عینک، یعنی آپ کن گلاسز کے ساتھ زندگی کو دیکھتے ہیں، پھر مختلف واقعات کو دیکھیے اور ان سے نتائج اخذ کرنے والا آپ کا رویہ۔ ایک ہی چیز ہوتی ہے، مختلف لوگ دیکھتے ہیں نا، تو وہ اس میں سے مختلف نتائج اخذ کر کے اٹھتے ہیں۔ یہی بادبان ہیں جو ہوا کی رفتار، سمت، شدت اور ٹمپریچر سے قطع نظر آپ کی من پسند سمت کی طرف بڑھتے رہنے کا ذمہ دار ہے۔ کیا چیزیں؟ نمبر ایک، آپ کی سوچ، نمبر دو، زندگی کو دیکھنے والی عینک، اور تیسری، مختلف واقعات سے نتائج اخذ کرنے والا رویہ۔ یہ تین آپ اپنے اب لکھیں، خود گھر بیٹھ کے جتنا مرضی اس پہ وقت لگائیں۔ اب ذرا بحری جہاز سے ہوائی جہاز کی طرف جاتے ہیں۔ اب پہلی مثالیں ہم نے سیکھی شپ کے سفر سے، اب کس سے سیکھتے ہیں؟ ہوائی جہاز سے۔ ہوائی جہاز میں تو آپ نے سفر کیا ہی ہوگا، آپ میں سے کوئی ایک بھی ہے جس نے نہیں کیا؟ وہ پھر وہی ہوگا جو ناروے میں پیدا ہوا ہے اور کبھی پاکستان نہیں گیا، رائٹ؟ ایسا تو کوئی نہیں ہے نا۔ نوشین، آپ نے کیا؟ کہاں گئی تھی؟ گیا ہوا ہے آپ نے؟ کیا ہوا ہے سب نے؟ آپ نے بھی کیا ہوا ہے۔ جو پاکستان کی پیداوار ہیں وہ تو کر کے ہی آئے نا، ہاں؟ چلیے پھر ذرا سوچیے گا، اگر آپ نے ابھی تک سفر نہیں کیا تو یقیناً ایک دن میری طرح آپ کا بھی یہ خواب پورا ہو جائے گا۔ مجھے زیادہ خوشی تب ہوگی جب آپ ہوائی جہاز کا ٹکٹ خود کمائیں، نہ کہ آپ کو کہیں سے بلا اجرت مل جائے۔ کما کے اڑنے کا اپنا ہی مزہ ہے۔ کیا سمجھ آیا؟ یعنی یہ شخص جو لکھتے ہیں، یہ کہتے ہیں کہ مجھے بڑا شوق تھا جہاز کے سفر کا، لیکن میرے پاس پیسے نہیں تھے، تو میں نے پہلا سفر کب کیا جہاز کا؟ جب میں ٹکٹ کے پیسے کمانے کے قابل ہو گیا۔ آپ یہ جان کر شاید حیران ہوں گے کہ ہوائی جہاز اپنی پرواز کے دوران 99% وقت اپنے مخصوص رستے سے ہٹا رہتا ہے۔ کیا 99% ٹائم جہاز آف ٹریک رہتا ہے؟ آپ کی چیخ نکل گئی نا، یعنی یہ کیسے ہو؟ یعنی آپ کو یہاں سے پاکستان جانا ہے، اور جو روٹ ہوتا ہے نا، تو 99% جہاز پاکستان کی بجائے سکتے ہیں ملیشیا کے رخ پہ ہو، مثال ہے۔ جی ہاں دوستو، صرف 99% اپنے طے شدہ رستے پر، تو وہ 1% ہی وقت گزارتا ہے۔ تو اب اس کے بعد سمپل سی بات ہر ایک کے دل اور سوال ذہن میں ہوگی، کیا پھر یہ پہنچ کیسے جاتا ہے اپنی منزل پر؟ ہے نا سوال؟ یہ بات بعد میں بتاؤں گا، یہ بات بعد میں بتاتا ہوں، لیکن جہاز کے آف ٹریک رہنے کی بات ہم عام لوگوں کو تو معلوم ہی نہیں، نہ یہ دکھتی ہے، حتیٰ کہ سفر کرنے والوں کو بھی احساس نہیں ہوتا۔ آف ٹریک والی بات صرف ماہرین کو ہی پتہ چلتی ہے، یعنی جو ان کے ٹیکنیکل ڈپارٹمنٹ کو رن کر رہے ہوتے ہیں، ان کو پتہ ہوتا ہے کہ جہاز اس وقت اپنے راستے سے مختلف راستے پہ جا رہا ہے۔ ہمارے ارد گرد بھی ایسے کئی ماہرین ہوتے ہیں جو ہمارے آف ٹریک ہوتے ہی شور ڈال دیتے ہیں، ہار گیا، فیل ہو گیا، میں نہ کہتا تھا، اس کے بس کی بات نہیں، وغیرہ وغیرہ۔ ان ماہرین کو آف ٹریک ہوتے لوگوں کو دیکھنے، ان کا مذاق اڑانے اور ان کی ناکامی کی تشخیر، یعنی اس کو شہرت دینے کے علاوہ کوئی اور کام ہوتا ہی نہیں، کیونکہ یہی تو ان کی ڈیوٹی ہوتی ہے۔ ایسا ہے نا انسانوں کی دنیا میں، آپ کی گاڑی کو ایک جھٹکا لگے گا، آپ کے دوستوں کو فیس بک پہ پتہ چل جائے گا آج آپ کی گاڑی ٹکرائی ہے۔ گاڑی چلانی نہیں آتی تھی تو بیٹھی کیوں تھی؟ کس نے کہا تھا لے کے جاؤ اور جاؤ قرآن پڑھنے؟ ہیں نا ایسے لوگ، ہمتیں توڑتے ہیں نا۔ یہی بات ہے، ہم ذرا سی غلطی کرتے ہیں نا تو لوگ لیگ پلنگ کرتے ہیں، ہمت توڑتے ہیں۔ ہم اپنے بچوں کی شاید توڑتے ہوں گے، تو نکما ہی رہے گا، تم زندگی میں کچھ نہیں بنو گے۔ اور مجھے یہاں پھر وہ بل گیٹ کی بات یاد آ رہی ہے کہ اس کے استاد نے کیا تھا، تم زندگی میں زیادہ سے زیادہ ریڑھی لگا لو گے، دیٹس اٹ، اور کچھ نہیں کر سکتے۔ لیکن جہاز کو دیکھنے والے جو ماہرین ہیں وہ ایسے نہیں ہوتے. تاہم ہوائی جہاز کو آف ٹریک ہوتا ہوا دیکھ کر کبھی کسی ماہر نے شور نہیں کیا. کیوں؟ کیونکہ انہیں یقین ہوتا ہے کہ 99% ٹائم آف ٹریک رہنے والا جہاز بالآخر اپنی منزل پر پہنچ جائے گا. ان کا یقین جہاں جہاز کو منزل پر پہنچا دیتا ہے وہاں انہیں جہاز کی معمولی ناکامی پر اپنی زبان بند رکھنے اور دیگر تشہیری اور تخریبی آلات کے استعمال سے روکے رکھتا ہے. یعنی ان کو اجازت نہیں ہوتی کہ وہ مائک پہ آ کر پورے جہاز والوں کو بتا دیں کہ سوری ہم پاکستان کی بجائے اس وقت سری لنکا کے قریب پہنچے ہوئے ہیں اور آپ اب فکر نہ کریں اور یہ نہیں پھر ہم پہنچ ہی جائیں. یعنی وہ وقت سے پہلے چیزوں کو ایکسپوز نہیں کرتے. یہ مراد ہے. کاش ہمارے ارد گرد روزانہ لاکھوں لوگ لاکھوں کی تعداد میں منزل سے ذرا آف ٹریک ہوتے لوگوں پر نظر جمائے بیٹھے ماہرین. یہ کون ہیں ماہرین؟ دنیا والے اپنے دوست. اپنی زبان تھوڑی دیر کے لیے بند رکھیں. اپنے دل سے شک اور وسوسے نکال کر باہر پھینک دیں اور ناکامیوں کی تشخیر کی بجائے شاباش کے تحفے بھیجنا شروع کر دیں. جس کو کہتے ہیں نا ہمت بندھائیں، لیگ پولنگ نہ کریں. چلیں ذرا واپس آتے ہیں اور جہاز کے یہ اتنی بات سمجھ آ گئی ہے نا کہ جب ہم بہت جلدی کمنٹ پاس کرتے ہیں نا، یہ نہیں کر سکتا، اس کی تو عادت ایسی ہے، وہ تو بیٹھ گیا ہوگا، اس کو تو بس اور کرنا ہی کچھ نہیں جو تھا اور جان بچا لی چھڑا لی. یعنی اگر ہم کمنٹ پاس کرنے سے اپنے آپ کو بچا لیں نا تو بہت سارے لوگوں کی ہمتیں ٹوٹنے کی بجائے بننے لگے. اور یاد رکھیے، پیرنٹنگ ہو یا ٹیچنگ ہو، کسی بھی جگہ اپنے سے چھوٹے لوگوں کے ساتھ آپ کا یہی رویہ ہونا چاہیے. کبھی ان کی ناکامی کو اور ان کی محرومی کو آخری نہ سمجھیں. اس طرح کی چیزیں کہہ کر پھر ہم بعض دفعہ ان کو ساری زندگی کے لیے پیچھے ڈالتے ہیں. میں ایسے لوگوں کو جانتی ہوں، بچپن میں ہر بات میں چھوٹے کو آگے کیا گیا، چونکہ فطری طور پہ چھوٹے میں صلاحیت زیادہ تھی، لیکن جو بڑے میں تھی نا وہ بھی کم گئی، کم ہو گئی، دب گئی. اور فطری طور پہ ایسا ہوتا ہے، کسی ایک بچے میں ایک بولنے کی صلاحیت ہے تو اس کو اچھا کرنے کے بجائے اس کو ہم کہتے ہیں چپ کرو، بہت بولتے ہو، بڑے چلاک ہو، بڑے ہوشیار ہو، اس کو اور طرح سے دباتے ہیں اور دوسرے کو اس کی مثالیں دے کے وہ دیکھو کتنا بولتا ہے، اب وہ بھی گیا بھاڑ میں اور یہ بھی گیا بھاڑ میں. دونوں کی ایک کی خوبی کو خامی اور دوسرے کی خامی کو اس کی خوبی بنا دیا. تو کمنٹ نہیں پاس کرنے چاہیے. اب دیکھتے ہیں کہ یہ جہاز کے ساتھ کیا معاملہ ہوتا ہے. ہے سسپینس، چھوڑ دو ادھر ہی، چھوڑ دیتے ہیں بریک کے بعد، ٹھیک ہے؟ کیونکہ میں نے اس لیے بھی تھوڑا ٹائم دیا کہ ادھر بھی تو آپ نے لائن میں ہی لگنا تھا نا. آپ بریک کے فوراً بعد آئیے تو ہم اسی کو کنٹینیو کریں. تک تو ہم نے جو مثال پڑھی تھی وہ کون سی تھی؟ وہ بحری جہاز کی تھی، کہ بحری جہاز کیسے مختلف سمتوں میں سے آتے جاتے ہیں. وہ شکوے نہیں کرتے، وہ شکایات نہیں کرتے، وہ یہ نہیں کہتے کہ ہوائی ہمارے موافق نہیں، ہم کیسے سفر کریں یہاں سے جرمنی کا، چلو ڈنمارک چلتے ہیں کیونکہ ڈنمارک کی طرف ہواؤں کا رخ بڑا اچھا ہے. تو پھر سارے ہی پیسنجر جو جرمنی جانے کے خواہش مند ہے وہ ڈنمارک پہنچ جائیں گے. سارے کھڑے ہو جائیں، احتجاج 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 کریں، کوئی فائدہ نہیں ہوگا. اور وہ کھڑا ہو کے شکایتوں کے پل باندھنے لگ جائے، جہاز چلانے والا بات نہیں بنے گی. کیا کرنا ہے کہ اگینسٹ دا ٹائڈز چلنے کی عادت ڈالنی ہے. جب آپ کے سامنے آپ کی منزل ہوتی ہے نا تو آپ کو پھر یہ کام آسان نہیں لگ یہ کام پھر مشکل نہیں لگتا. اب اس کے بعد ہم مثال دیکھنے لگے ہیں جہاز کی. بہت کم لوگ یہ جانتے ہیں کہ جہاز کا جب روٹ بنتا ہے تو اس روٹ پہ چلنے کی بجائے 99% جہاز اس ٹریک سے آف رہتا ہے. یعنی جہاز چلانے والے ہی صرف یہ بات جانتے ہیں، دوسروں کو اس کے بارے میں نہیں پتا. پتا ہو تو پیسنجر ویسے ہی گھبرا جائیں اور ڈر جائیں اور وہ کہ نا بھائی نہیں، تم تو ہمیں پاکستان کی بجائے پتہ نہیں کہاں چھوڑ دو گے. تو وہ کیا وجہ ہے کہ جہاز 99% آف دی ٹریک رہنے کے باوجود اینڈ پر منزل پہ پہنچ جاتا ہے؟ اس کو ہم انشاءاللہ تعالی دیکھیں گے. مجھے چند سیکنڈ چاہیے صرف.